بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد. دیکھو بات چل رہی تھی ازدواجی زندگی کو کیسے اچھا بنایا جائے، اس کے لیے پہلے تو بتایا گیا تھا کہ میاں بیوی ایک گاڑی کے دو پہیے ہیں، اگر وہ بیلنس میں رہیں گے تو زندگی کی گاڑی اچھی چلے۔ اس کے بعد شوہر کی کتنی 10 بڑی غلطیاں ہیں، تاکہ اگر وہ اپنی غلطی سمجھ جائے تو میاں بیوی کے درمیان میں اچھی زندگی گزر سکتی۔ اس کے بعد اب شوہر کے لیے گولڈن اصول تھے، سنہری اصول، لیکن ابھی وقت بہت کم ہے، 3 دن باقی ہے، تو اب تھوڑی بہت بیویوں کے لیے بھی سنا دیتے ہیں، شوہروں کی باتوں کو بھی چھوڑ دیتے ہیں، ان کے سامنے تھوڑی آ گئی ہے، انشاءاللہ وہ اپنی غلطی کر لے اور بیوی کو بھی چند، اس کے 20 گولڈن اصول ہے، اگر وہ اس طریقے سے زندگی گزار لے تو انشاءاللہ دونوں کے درمیان میں بہت اچھی محبت سے زندگی گزرے گی۔ تو آج بیویوں کے لیے ہے کہ ہمیں کیسے رہنا ہے۔ ہم کبھی کبھی چھوٹی چھوٹی باتوں کے اندر بہت بڑا کام اور بہت بڑے جھگڑے ہو جاتے ہیں۔ ہم اپنا کام کریں، شوہر اپنا کام کرے، تو آپس میں محبتیں بڑھے گی۔ جی، الحمدللہ وکفا وسلام علی عباده الذین اصطفى، اما بعد، اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، ومن آیاته ان خلق لکم من انفسکم ازواجا لتسکنوا الیہا وجعل بینکم مودۃ ورحمۃ ان فی ذلک لآیات لقوم یتفکرون سبحان ربک رب العزۃ عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین۔ اللہم صل علی سیدنا محمد وعلی آل سیدنا محمد وبارک وسلم۔ اللہم صل علی سیدنا محمد وعلی آل سیدنا محمد وبارک وسلم۔ جی، عورت کی زندگی کے 3 پہلو، اللہ رب العزت نے فطری طور پر عورت میں فرما برداری، محبت اور شفقت کا جذبہ رکھا ہے۔ فطری طور پر اللہ تعالی نے عورت میں فرما برداری، ماننا، محبت اور شفقت کا جذبہ رکھا ہے، اور اس کی زندگی میں 3 طرح کا انداز اختیار کرنا پڑتا ہے۔ اس کو زندگی میں 3 طرح کا انداز اختیار کرنا پڑتا ہے۔ مثلاً والد، بھائی اور خاوند کے سامنے فرما برداری کا، باپ ہے، بھائی ہے، شوہر ہے، تو ان کے سامنے کیا رولز، فرما برداری کا کردار ادا کرنا پڑتا ہے۔ والدہ، بہن اور دوسری عورتوں کے سامنے محبت کا انداز اختیار کرنا پڑتا ہے، اور اولاد کے ساتھ شفقت کا۔ تو 3 جذبے اللہ تعالیٰ نے اس کے اندر رکھا ہوتا ہے۔ تو چونکہ اس کی زندگی کے 3 رخ ہے، جی، اس لیے اللہ رب العزت نے اس عورت کے اندر یہ 3 جذبے رکھ دیے۔ فرما برداری یہ اتنی ہوتی ہے کہ اپنے والد کی فرما برداری کرتی ہے، اور جس دن والد کی وفات ہوتی ہے تو بھائی کی فرما برداری شروع کر دیتی ہے، اپنے سے عمر میں چھوٹا بھی ہو تو بھی اس کی بات مانتی ہے، اس کو اپنے باپ کی جگہ سمجھتی ہے۔ شفقت کا جذبہ ایسا کہ دوسرے کا بچہ بھی رو پڑے تو دل کو کچھ ہوتا ہے، عورت کسی بچے کا رونا برداشت کر ہی نہیں سکتی۔ اچھی بیوی کی 4 صفات ہیں، اچھی بیوی کی 4 صفات ہیں۔ دین اسلام کی نظر میں سب سے اچھی بیوی وہ ہے جس کے اندر 4 صفات ہو۔ پہلی صفت تو یہ کہ وہ دین کے معاملے میں خاوند کی مددگار ہو. دین کے معاملے میں خاوند کی شوہر کی مددگار ہو. مثلا خاوند بچوں کی نیک تربیت چاہتا ہے, بچوں کو دین پڑھانا چاہتا ہے, دین کی کوئی بھی نیت بندے کے اندر ہے تو یہ بیوی اس کی وزیر اور مشیر بن کر کام کرے, گائیڈ لائن رہنمائی ہسبینڈ کی ہوگی اور یہ عورت اس کی معاون بن کے کام کرے گی. تو پہلی صفت, چار صفت ہو تو وہ اچھی بیوی کی علامت ہے. پہلی تو دین کے اندر اپنے ہسبینڈ کی مدد کرے. دوسری صفت, نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ بیوی ایسی ہو کہ اس کو دیکھے تو دیکھنے سے دل خوش ہو جائے. ذہن میں رکھنا کہ خوبصورت بیوی کو دیکھنے سے آنکھیں خوش ہوتی ہے. خوبصورت بیوی کو دیکھنے سے آنکھیں خوش ہوتی ہے اور خوبصیرت بیوی کو دیکھنے سے دل خوش ہوتا ہے. سیرت سمجھے, ایک تو خوبصورت یعنی چہرہ کا خوبصورت دیکھو گے تو آنکھیں خوش ہوگی, اور اگر اخلاق کی خوبصورت ہوگی تو کیا ہوگا, دل خوش ہوگا. اس کو کہتے سیرت. اگر خوبصیرت بیوی کو دیکھنے سے دل خوش ہوتا ہے, اس لیے کتنے لوگ ایسے ہیں کہ جن کی بیویاں رشک کمر ہوتی ہے یعنی چاند کی طرح خوبصورت ہوتی ہے, چاند جیسی خوبصورت ہوتی ہے مگر ضد باد ہوتی ہے, ضد کرنے والی. اخلاق میں کمی ہوتی ہے, چہرے کی خوبصورت ہوتی ہے تو وہ نیک اچھی بیوی نہیں گینی جاتی. ہر وقت ان کے ساتھ جھگڑا فساد کرتی ہے. خاوند ان کو دیکھنا پسند نہیں کرتا. نبی علیہ السلام کی بات میں گہرائی دیکھیے, حسن دیکھیے کہ نبی علیہ السلام نے ارشاد فرمایا کہ بیوی کی دوسری صفت یہ کہ جس کو دیکھنے سے دل خوش ہو, آنکھیں خوش نہ ہو, دل خوش ہو, جو خدمت زیادہ کرے, جو وفادار زیادہ ہو, جو بات مانے, جس میں نیکی زیادہ ہو, اس کے چہرے پر نظر پڑے تو انسان کا دل خوش ہوتا ہے. تو گویا بیوی کے اندر دوسری صفت یہ ہے کہ وہ ایسی نیکوکار, پرہیزگار اور خدمت گزار ہو کہ خاوند دیکھے تو اس کا دل خوش ہو جائے. یہ دوسری صفت. تو چار باتیں اگر بیوی کے اندر ہو تو وہ اچھی ہوتی. پہلی, دین کے معاملے میں اپنے خاوند کی مددگار ہو. دوسرا, اس کو اگر دیکھے تو دل خوش ہو جائے یعنی اخلاق کی اچھی ہو. تیسری چیز, نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ نیک بیوی میں یہ صفت ہونی چاہیے کہ اپنی میاں کی بات مانتی ہو. اپنی میاں کی بات مانتی ہو. گھر کا نظام چلانے کے لیے رب کریم نے مرد کو امیر بنا دیا. بھائی اس کو دیکھنا طبیعت کیسی, اس کی نہیں بخار تو نہیں. تو فرمایا گھر کا نظام چلانے کے لیے رب کریم نے مرد کو امیر بنا دیا. آج چھوٹے چھوٹے پروجیکٹ ہوتے ہیں, کسی نہ کسی کو انچارج بنا دیتے ہیں. چھوٹے چھوٹے پروجیکٹ میں بھی, اس لیے کہ اگر کسی کام کا کوئی بھی انچارج نہ ہو تو پھر سبھی انچارج بن جاتے ہیں. کوئی امیر نہ ہو تو سبھی امیر بن جاتے ہیں. فیکٹری بناتے ہیں, فیکٹریا تو اس میں بھی ایک مینیجر ہوتا ہے جو سب کو مربوط کرتا ہے اور سب کی دیکھ بھال کرتا ہے اور مینج کرتا ہے بزنس کو. اللہ رب العزت نے بھی چھوٹے سے گھرانے میں مینیجر بنا دیا, امیر بنا دیا. یہ ذمہ داری اللہ نے مرد کو عطا کی ہے. یہ ذمہ داری اللہ تعالی نے مرد کو عطا, ٹھیک ہے. تو تیسری صفت کیا ہے نیک بیوی کی, کہ وہ اپنے میاں کی بات مانتی ہو. عورت کو امیر نہ بنانے میں دو وجوہات تھی. ایک تو یہ کہ امیر بنتی تو باہر کے کاموں کو کیسے سمیٹ پاتی، باہر کے کام بھی ہوتے گھر کے کام بھی ہوتے، تو باہر کے کاموں کو کیسے سمیٹ پاتی، اور دوسرا یہ کہ طبعاً فطری طور پر عورت نرم مزاج ہوتی ہے، جلدی متاثر ہو جاتی ہے، جذبات میں جلدی آ جاتی ہے، لہذا اس کے فیصلے بڑے جلدی ہوتے، اگر وہ امیر ہوتی تو اس کے فیصلے بڑے جلدی ہوتے۔ اگر طلاق کا حق کبھی عورت کو دے دیا جائے تو مرد تو زندگی میں 3 طلاقیں دیتا ہے، یہ ایک دن میں 300 طلاقیں دے کر دکھا دے گی مرد تو زندگی میں 3 دے گا، عورت تو ایک دن میں 300 دے دے گی اگر اس کے ہاتھ میں ہوتا تو۔ یا اللہ اتنی جذبات دیے، وہ 3 نہیں، ایک دن میں 3 نہیں، ایک دن میں 300 دے کر دکھا دے گی۔ اس لیے کہ اللہ تعالیٰ نے مرد کو امیر بنایا ہے، فرمایا الرجال قوامون علی النساء، کہتا ہے بالکل سچ ہے، جی۔ اس لیے فرمایا اللہ تعالیٰ نے مرد کو امیر بنایا ہے، تو اس کی دو وجہ سے بنایا، کہ ایک تو باہر کے کاموں کو سمیٹنا ہوتا ہے، دوسرا یہ جذباتی اور نرم دل ہوتی ہے، بہت جلدی فیصلہ کر دیتی۔ الرجال قوامون علی النساء، اللہ تعالیٰ نے مردوں کو عورتوں پر قوام بنایا ہے، یعنی ان کے گھر کی زندگی کے قوام کا سبب ہے، قائم رہنے کا، ان کے امیر ہے۔ تو جب پروردگار نے فیصلہ فرما دیا، اب جھگڑے کی ضرورت ہی کوئی نہیں۔ تو دیکھو اللہ تعالیٰ نے تو بنا دیا مرد کو ذمہ دار اور امیر، لیکن ہوتا کیا ہے کہ وہ تو ویسے بھی بغیر کہے بھی ہمارے امیر بن جاتے ہیں، امیر کے امیر، ابھی نہیں بنایا تو بن گئے، تو بنایا ہوتا تو کیا ہوتا، اور ہم بھی مان لیتے ہیں بھائی چل تم امیر ہو، کیونکہ گھر میں رہنا ہے ورنہ نکال دیں گے، ہاں تو کیا کہیں گے، میری مان کر رہو، ہاں حالانکہ امیر نہیں ہے تو بھی کہیں گے۔ تو جب پروردگار نے فیصلہ فرما دیا، اب جھگڑے کی ضرورت ہی کوئی نہیں، خام خواہ بیوی سمجھتی پھرے کہ میری بات مانی جائے، میرا ہاتھ اوپر رہے، یہ خام خواہ زندگی کو ضائع کرنے والی بات ہے۔ نیک بیوی وہی ہوتی ہے جو اپنے خاوند کو بڑا بنا کے رکھے، نیک بیوی وہی ہوتی ہے جو اپنے خاوند کو بڑا بنا کے رکھے، اس لیے کہ اللہ تعالیٰ نے اسے بڑا بنایا ہے۔ چنانچہ کتنی ایسی نیک بیویاں ہیں جو اپنے خاوند سے تعلیم یافتہ بھی زیادہ ہوتی ہے، یعنی پڑھی لکھی شوہر سے زیادہ ہوتی ہے، ان کو اپنے خاوند سے ذہانت، یعنی وہ بیوی ذہین بھی ہوتی ہے، عقل مند بھی ہوتی ہے، اچھی نیک ہوتی ہے، بصیرت ہر اعتبار سے فضیلت حاصل ہوتی ہے، مگر ان کو دیکھا کہ ہر بات میں اپنے خاوند کے سر پر پگڑی اپنے خاوند کے سر پر باندھتی، یعنی اس سے پوچھ پوچھ کر چلتی، حالانکہ پڑھی لکھی ہے، نیک ہے، ہر چیز میں اچھی ہے، اور شوہر اس کے مقابلے میں کم پڑھا لکھا ہے، پھر بھی وہ اپنے شوہر کی بات مان کر چلتی، ہر بات اپنے خاوند کے ذریعے سے کرواتی ہے، لوگوں کی نظر میں اس کو بڑا بناتی ہے۔ اللہ تعالیٰ کتنے خوش ہوتے ہوں گے اس عورت سے جو کام تو خود سمیٹے، کرتی تو خود ہے، لیکن کہتے کہ میرے میاں نے کیا، دیکھا کتنی بڑی، یعنی اس کی عزت بڑھائی، فرمایا کریڈٹ اپنے میاں کو دے، کرے خود، اس لیے کہ اللہ نے اس کو بڑا بنایا۔ آج کل کی ایک بڑی مصیبت جو شیطان نے ڈالی وہ یہ کہ شادی ہونے کے بعد میاں بیوی یہ طے ہی نہیں کر پاتے، میاں بیوی یہ طے ہی نہیں کر پاتے کہ آخری فیصلہ کس کا ہوگا، دونوں میں سے کوئی طے ہی نہیں کر پاتے، وہ کہتا ہے میرا ہوگا، وہ کہتا ہے میرا ہوگا، تو دونوں جھگڑتے، اور میں بیٹھ کر ایک فیصلہ کر لے کہ آخری فیصلہ کس کا ہوگا۔ شریعت کا حکم ہے کہ اگر کسی جماعت میں کوئی امیر ہو تو اللہ تعالیٰ کی مدد کس کے ساتھ ہے بھائی، امیر کے ساتھ ہوگی، امیر جو بھی فیصلہ کر دے اللہ تعالیٰ کی مدد ساتھ ہوگی۔ تو گھر میں خاوند امیر کے مانند ہے، اور فیصلہ نہیں بھی کرنا ہو تو کم سے کم اللہ نے تو فیصلہ کر دیا ہے تو وہی مان لو، جی۔ لہذا جو فیصلہ خاوند کرے گا برکت اس میں ہوگی. ممکن ہے بیوی اپنی تعلیم کی وجہ سے، اپنی عقل مندی کی وجہ سے کوئی اور مشورہ لے کر آئے جو ظاہر میں اچھا نظر آتا ہو، مگر اس بات کو بیوی نے زبردستی منوا بھی لیا تو اس میں برکت نہیں ہوگی. اس میں برکت نہیں ہوگی جب تک خاوند کا اس میں فیصلہ نہ ہو. اس لیے بیوی کو چاہیے کہ جو کام بھی کرنا چاہتی ہے اپنے خاوند کو پیش کرے اور اس کو اپنے ساتھ ملائے، اسے کانفیڈنس اعتماد میں لے، اس کے دل کو خوش کر کے اس سے وہ فیصلہ کروائے تاکہ اس فیصلے کے اندر برکت ہو جائے. اللہ تعالیٰ قرآن پاک میں فرماتے ہیں، عسى ان تکرہوا شیئا وہو خیر لکم وعسى ان تحبوا شیئا وہو شر لکم واللہ یعلم وانتم لا تعلمون. ممکن ہے تم ایک چیز کو ناپسند کرو لیکن تمہارے لیے اس میں خیر ہو، اور ممکن ہے تم ایک چیز کو پسند کرو لیکن تمہارے لیے اس میں شر ہو. اللہ تعالیٰ جانتے ہیں، تم نہیں جانتے. لہذا گھروں میں جو عورتیں باتیں کرتی ہیں، مشورے کرتی ہیں، اپنی ظاہری نظر کی بنیاد پر کرتی ہے، ظاہری جو نظر ہوتی ہے، ان کو کوئی پتہ نہیں ہوتا کہ میرے اس مشورے میں اللہ تعالیٰ برکت بھی ڈالیں گے یا نہیں ڈالیں گے. تو نیک بیوی اپنے مشورے میں برکت ڈلوانے کے لیے اپنے میاں کو مناتی ہے، اور میاں کو منا لینا اس کے لیے بہت آسان ہوتا ہے. اگر ایک بندہ کسی بات پر نہ بھی کہتا ہے تو جب وہ بیوی سے خوش ہوتا ہے تو وہ دو دفعہ ہاں کرتا ہے، ایک دفعہ نہ کیا ہے تو دو دفعہ ہاں کر دیتا ہے. تو اس لیے خاوند کی طبیعت کو سمجھنا اور موقع محل کے مطابق بات کرنا اچھی عادت ہوتی ہے. موقع محل کے مطابق کی گئی بات سونی کی دلیوں کی مانند ہوتی ہے. چنانچہ نیک بیوی کی تیسری صفت کیا بتائی؟ وہ اپنے خاوند کی بات ماننے والی ہو، اس کے اندر مان کے چلنے کا جذبہ ہو، اور وہ یہی سمجھے کہ میرے پروردگار کا حکم، میں مان کر چلوں گی تو اس میں میرے لیے برکت ہوگی. میں مان کر چلوں گی اس میں میرے لیے برکت ہوگی. تو فرمایا چوتھی صفت، کیونکہ چار صفت جس بیوی کے اندر ہوگی وہ اچھی بیوی گنی جائے. تو پہلی تو بتائی کیا ہے، کہ دین کے معاملے میں خاوند کی مددگار ہو، اور دوسرا کہ فرمایا شوہر جب اس کو دیکھے تو اس کا دل خوش ہو جائے، یعنی اخلاق میں اچھی ہو، اور تیسری چیز بتائی کہ وہ اپنے شوہر کی بات کو مان کر چلنے والی ہو، اور چوتھی صفت کہ وہ اپنی عزت اور ناموس کی حفاظت کرنے والی ہو، اپنی عزت کی حفاظت کرنے والی ہو. جیسے مردوں کا جہاد میدان جنگ میں جا کر ہوتا ہے، اسی طرح عورت کا جہاد اپنی عزت اور ناموس کی حفاظت کے معاملے میں گھر میں رہ کر ہوتا ہے. صداقت ہو تو دل سینوں میں کھینچنے لگتے ہیں، واعظ حقیقت خود کو منوا لیتی ہے اگر مانی نہیں جاتی. اگر خاوند کسی وقت حقیقت کو ماننے سے انکار بھی کرتا ہے تو نیکوکار اور اخلاق کی برکت آخر خاوند کے دل کو ماننے پر مجبور کر دی. یعنی اگر خاوند کوئی حقیقی بات کو مانتا نہیں ہے تو بیوی جھگڑتی نہیں ہے، بلکہ وہ اپنے اخلاق کی وجہ سے ماننے پر مجبور کر دیتی ہے. تو نیک بیوی اپنی نیکوکاری کی وجہ سے اپنے میاں کے دل پر حکومت کرتی ہے. نیک بیوی اپنی نیکی کی وجہ سے میاں کے دل پر حکومت کرتی ہے. وہ کہ خاوند گھر کا امیر ہے، گھر کا بڑا ہے، مگر نیک بیوی اپنی نیکوکاری، اپنی پرہیزگاری، اپنی فرما برداری کی وجہ سے اپنے میاں کے دل پر حکومت کر رہی ہوتی. آج لوگ کہتے ہیں کہ فلاں شخص بڑا خوش نصیب ہے، لوگ کہتے ہیں فلاں شخص بڑا خوش نصیب ہے، سچ بات تو یہی ہے کہ خوش نصیب وہی انسان ہوتا ہے جو اپنے نصیب پر خوش ہو جائے، خوش نصیب وہی انسان ہوتا ہے جو اپنے نصیب پر خوش ہو جائے۔ پھر سنیے خوش نصیب وہی انسان ہوتا ہے جو اپنے نصیب پر خوش ہو جائے۔ جب لڑکی کی شادی ماں باپ نے مشورے کے ساتھ کر دی تو اب خاوند جیسا بھی ہے اب اس کے اوپر خوش ہو جائے، یہ تمہارا نصیب آتا نصیب تھا۔ کہتے ہیں خوش نصیب وہ ہے جو اپنے نصیب پر خوش ہو جائے، یعنی اب مشورہ، کیونکہ شادی کرنے سے پہلے مشورہ کیا جاتا ہے، لڑکے والے ہو تو لڑکی کے بارے میں اور لڑکی والے ہو تو لڑکے کے بارے میں مشورہ کرتے کہ نہیں کرتے، کر دیا۔ فرمایا اب شادی کے بعد لڑکی ملی جیسی تو اب اس پر خوش ہو جاؤ، کیوں کہ اب یہ تمہارے نصیب میں، تو خوش نصیب وہ ہے جو اپنے نصیب پر خوش ہو۔ اب سمجھ میں آ گیا کہ نہیں؟ ابھی بھی کیوں کہ اب جیسی ملی کہے یار تو بگڑی ہو میں، نہیں اب تمہارے نصیب میں یہی تھی، اب اس کو بناؤ۔ ارے بولے تو ایسی نکلی، میری بھول ہوگی، بھول نہیں ہوئی، یہ نصیب میں لکھی تھی، نصیب میں لکھی تھی، تمہاری قسمت، اس کو کہتے ہیں قسمت میں لکھی تھی، اپنی قسمت پر خوش ہو جاؤ۔ جب لڑکی کی شادی ماں باپ نے مشورے کے ساتھ کر دی تو اب خاوند جیسا بھی ہو اب اس کے اوپر خوش ہو جاؤ۔ اب لڑکی بیوی شکایت کرے میرا خاوند ایسا، تو اس کو شکایت نہیں کرنی چاہیے بلکہ اس کو خوش ہونا چاہیے کہ میری قسمت میں ایسا ہی لکھا تھا۔ تو یہ ہے کہ خوش قسمت وہ ہے جو اپنی قسمت پر خوش ہو جائے۔ بعض لڑکیوں کو دیکھا کہ وہ ساری عمر اس کی شکوے میں رہتی ہے کہ ہمارے خاوند اچھا نہیں چنا گیا، یہ شکایت کرتی رہتی ہے۔ حالانکہ ابتدا میں جب منگنی ہوئی تو خود بھی خوش تھی، والدین بھی خوش تھے اور سارے خوش تھے، ارے تھے کہ نہیں تھے بولو، اور اب خوش نہیں نا، سارے خوش تھے، اور اب تو یہ مقدر کی بات ہے۔ تو خوش وہ ہوتی ہے جو اپنے نصیب پر خوش ہو جائے، اپنے مقدر، اپنی قسمت پر خوش ہو جائے، بس اس کو خوشی سے قبول کر لے اور پھر دیکھے کہ اللہ تعالیٰ کی برکتیں کیسے آتی ہیں۔ پھر دیکھو اس نے کبھی بھی ایسے شوہر سے کہ اس کو بیوی بھی ایسی مل گئی تو کہتے ہیں میری تو قسمت پھوٹی ہوئی تھی، کیا بولتے لوگ کہتے ہیں میری قسمت پھوٹی ہوئی تھی، تو بہت قسمت والا ہے، دوسروں کو کہتے ہیں کیوں ایسا بولتے ہو، خوش قسمت تو وہی ہے جو اپنی قسمت پر خوش ہو جائے۔ کہا یہ قسمت پھوٹی ہوئی نہیں ہے بلکہ اللہ تعالیٰ نے جو دیا تھا میرے مقدر میں یہی تھی، اب اسی پر خوش ہو جاؤ، اللہ سے مانگو، اللہ آپس میں گاڑی چلا لے گا، جھگڑو نہیں۔ اس لیے دونوں ایک دوسرے کو نبھانا ہے۔ ہم تو ظاہری ماحول کو دیکھ کر پھر کہتے ابھی دیکھو چار بیویوں کے اندر چار اچھی چیزیں ہو تو وہ اچھی بیوی گنے، اب اس میں سے کسی میں کمی آ گئی تو کوئی بات نہیں، میری قسمت میں یہی تھا، تو چلتے رہو۔ آپ اپنی نیکوکاری کے ذریعے سے اپنے گھر کا ماحول اچھا بنا سکتی ہو، دنیا تلوار کا مقابلہ کر سکتی ہے، دنیا تلوار کا مقابلہ کر سکتی ہے لیکن کردار کا مقابلہ نہیں کر سکتی، اخلاق کا مقابلہ نہیں کر سکتی۔ تو فرمایا کسی کو تلوار سے مارو مت، اخلاق سے مارو۔ دو ہے، کون سا اچھا؟ اخلاق سے مار، آج تلوار سے مارتے، کڑوی کسی لی یہ وہ سب کچھ سنا کر، اس سے اچھا ہے کہ تم اچھی بات کر کے، نرمی کر کے، صبر کر کے، یہ بھی ایک اخلاق ہے، اور اس کے ذریعے سے اگر جو بات مانی جائے گی تو ہمیشہ نبھے گی۔ تو باقی تم نے ہاتھ سے مارا، ڈنڈے سے مارا، اسے کچھ کام نہیں ہوتا، اخلاق سے سمجھا۔ اس لیے بچوں کو بھی سمجھانا ہوتا ہے تو بچوں کو مارو مت، بچوں کو ایسی زبان کے ذہن میں ایسی بات ڈالو اخلاق، بچہ مان جائے۔ اب اخلاق سے منوانا آتا نہیں ہے تو ڈنڈے سے منواتے ہیں، اور منوانا سیکھنا پڑتا ہے اخلاق سے کیسے مانا جائے۔ تو اپنے آپ اپنے کردار کی عظمت کی وجہ سے اپنے میاں کا دل جیت لے. کردار کہتے ہیں کریکٹر, اخلاق. اسی لیے کسی نے کہا کہ اگر تم حسن میں دوسروں سے زیادہ نہیں, حسن میں دوسروں سے زیادہ نہیں تو کم از کم حسن سیرت میں ہی دوسروں سے زیادہ خوبصورت بن کے دکھا دو. سیرت میں, حسن سیرت, سیرت بھی ایک حسن ہے, اور میں اس میں دوسروں سے زیادہ کر کے دکھا دو. یہ تو بندے کے بس میں ہوتا ہے, چہرے کا خوبصورت ہونا یہ ہمارے بس میں نہیں, یہ تو اللہ کی طرف سے جس کو جو ملا وہ, لیکن اخلاق کے اعتبار سے خوبصورت ہونا یہ میرے بس میں ہے, وہ ہم سیکھ سکتے ہیں. اب اس کو ایسی چیزیں یا ایسی بہنیں یا ایسی باتیں جہاں سے اس کے اخلاق صحیح ہوتے ہو تو وہ سیکھے. جیسے ابھی یہ درس ہو رہا ہے, اگر یہ درس ماں بہنیں سنے گی بیویاں تو ان کے اخلاق اگر برے بھی ہوں گے تو اچھی بن جائے گی کہ اچھا ایسے رہیں. بعض مرتبہ آتا نہیں کہ کیا کروں, اور ہمیں بھی سکھانا نہیں آتا, اور نہ اس بچے اور بیوی کے ماں باپ کو سکھانا آتا ہے کہ بھائی ایسے کرو, تو کچھ سکھانے والا ہوتا نہیں تو بیچاری یہ سمجھتی نہیں. تو اس لیے ایسی چیزیں ہونی چاہیے کہ ان کو سیرت سکھا دو, اچھے اخلاق سکھا دو. یہ تو بندے کے بس میں ہوتا ہے کہ اچھی عادت اپنائے اور اچھے اخلاق اپنائے, حتیٰ کہ حسن خلق میں دوسروں سے بڑھ جائے. سیرت اگر بری ہو تو صورت کو کیا کرے, سیرت اگر بری ہو تو صورت کو کیا کرے, آنکھوں میں کیا جچے گا جو دل سے اتر گیا. آنکھوں میں کیا جچے گا جو دل سے اتر گیا, کیونکہ دل سے اترتا کب ہے, جب سیرت اچھی نہ ہو. آنکھوں میں خوبصورتی نہیں ہے تو دل سے نہیں اترتا ہے, آنکھوں سے اترے گا. اس لیے فرماتے سیرت اگر بری ہو تو صورت کو کیا کرے, آنکھوں میں کیا جچے گا جو دل سے اتر گیا. تو اگر یہ عورت اپنے مزاج کی تیزی کی وجہ سے, اپنی زبان کی تیزی کی وجہ سے اور اپنی نالائکوں کی وجہ سے خاوین کے دل سے اتر گئی تو آنکھوں میں کیا جچے گی پھر. اس لیے حسن صورت کی بنسبت حسن سیرت کی طرف زیادہ توجہ دینی چاہیے. حسن صورت چند روزہ, حسن سیرت مستقل. حسن صورت جو ہے, حسن صورت سمجھے نا, چہرے کا حسن کتنے دن, چند دن ہے, لیکن سیرت اور اخلاق کا وہ زندگی بھر رہے گا, بڑھاپے میں بھی رہے گا, بلکہ بڑھاپے میں وہ حسن اور بڑھ جاتا ہے اور چہرے کا حسن اور گھٹتا ہے. تو فرمایا حسن صورت چند روزہ, حسن سیرت مستقل. اس سے خوش ہوتی ہے آنکھیں, چہرہ جو خوبصورت اس سے خوبصورت, تو اس سے خوش ہوتی ہے آنکھیں اور اس سے خوش ہوتا ہے دل. اس لیے بیوی کو چاہیے کہ اپنے اندر سیرت والا اخلاق اور حسن پیدا کرے تاکہ وہ گھر کے اندر پور سکون فضا کو قائم کر سکے. اور اگر نہیں آتا ہے تو پھر ایسی بہنیں جن کے اندر اخلاق اچھے ہو ان کے پاس بیٹھے اور ان سے سیکھے کہ میرے سے ایسا ایسا ہوتا میں کیا کروں. تو سیکھنے کی ضرورت ہوتی ہے, ماں باپ کو سکھانا چاہیے, ماں باپ کو نہیں آتا تو دوسروں سے سیکھے. ایک نقطے کی بات ہے, تمام بیویاں اور ماں بہنیں ہیں ان کو بہت ہی فائدہ ہوگا, ہمارے مشائخ ان کے لیے اللہ تعالیٰ نے بہت شارٹ کٹ راستہ رکھا ہے. مرد کو اللہ تک جانا ہو تو بہت لمبا راستہ, بہت مجاہدہ ہے, اور اگر ایک عورت کو اللہ تک جانا ہے تو بہت آسان راستہ. لیکن ہوا یہ ہے کہ عورت کا اپنا راستہ مشکل کر دیا اور مرد کا اللہ کا راستہ آسان کر دیا. عورت کے لیے راستہ کیا ہے, اپنے شوہر کی مانو اللہ تک پہنچ جاؤ, اور مرد کے لیے تو پتہ نہیں کیا کیا مجاہدے تھے. تو میں کہتا ہوں عام طور اللہ تعالیٰ نے مرد کو آسان کر دیا, کیا ہے کہ تو بیوی کی مان لے تیرا راستہ آسان ہو گیا, شارٹ کٹ راستہ. تو میں نے تو یہ اختیار کیا بھائی, اور کہیں گئے تو میں نے کہا دیکھو تمہارا آسان راستہ تھا تم نے مشکل کر دیا, اور ہمارا مشکل تھا ہمارے لیے آسان ہو گیا. اللہ تعالیٰ ہمیں کہے ٹھیک ہے بھائی تُسے جھگڑا گیا اس کی مان لے تیرا راستہ آسان, کیونکہ وہ خوش تو ہو گئے آسان ہو گیا. جی ایک نقطے کی بات عرض کرتا چلو, ہمارے مشائخ نے کتابوں میں لکھا ہے کہ عورت اگر اپنے خاوند کی اطاعت کرے عورت اگر اپنے خاوند کی اطاعت کرے تو وہ راہ سلوک کی تمام منزلیں طے کر سکتی ہے. سلوک یعنی اللہ تک جانے کا جو راستہ ہے اور اس کے اندر کتنے اسٹیشن ہیں، کتنے رکاوٹیں ہیں، وہ عورت خالی شوہر کی اگر اطاعت اس طریقے سے کر لے تو فرمائے ساری منزلیں طے ہو جائے. شارٹ کٹ ہوا کہ نہیں ہوا؟ اور اس نے اپنا راستہ لمبا لے لیا. کیا؟ زیادہ سے زیادہ نمازیں پڑھنا، نوافل پڑھنا، اور پتہ نہیں کیا کیا. شوہر گھر میں آیا تو بولے ابھی میری تو ورد باقی ہے، میرا یہ معمول باقی ہے، میری نماز باقی ہے. ارے بھائی شوہر گھر میں آ گیا، اب کیا معمول باقی ہے؟ اب سب سے بڑا معمول یہ کہ اس کو اچھے چہرے سے ملوں گی تو تمہاری ترقی ہوگی. تو ان کو نفس نے مار دیا دوسرے کاموں میں لگا کر، حالانکہ ان کا سب سے بڑا کام یہ ہے کہ فرائض کے بعد، فرائض تو نہیں چھوڑنا، یہ میں نوافل کی بات کر رہا ہوں، فرائض اور سنتوں کے بعد سب سے بڑا کام، سب سے بڑا وظیفہ ان کا یہ ہے کہ شوہر کی اطاعت کر کے چلنا. دیکھو بہت بڑا وظیفہ دے دیا، پھر کبھی بھی بے چینی نہیں ہوگی، وسواسی نہیں آئیں گی، پریشانی نہیں ہوگی. آپ اس بات پر عمل کر کے دیکھ لو. اور اس کے علاوہ اگر راستہ اختیار کروں گے تو کتنی بھی عبادت کروں گے لیکن پھر بھی وساوس ہوں گی. وساوس کا آنا اس بات کی علامت ہے کہیں گڑبڑ ہے. عمل کر کے انسان تھوڑا شک میں رہتا ہے تو گڑبڑ ہے. اس لیے یاد رکھے، لیکن یہ بات جلدی سے ماں بہنوں کو سمجھ میں ہی نہیں آتی. بولے یار یہ مولوی تو کچھ کرنے نہیں دیتا. بولے شوہر کی مانو، اس سے کیا ہوگا؟ میری بات نہیں، یہ تو میرے نبی نے بتا دی. تو فرمایا راہ سلوک کی تمام منزلیں طے کر سکتی ہے عورت اگر اپنے خاوند کی اطاعت کرتی ہو تو. وہ راہ سلوک جس کو مرد بڑے بڑے مجاہدے کے بعد طے کرتے ہیں وہ سب منزلیں طے کر سکتی. بلکہ یہ عزیز تو یوں کہتا ہے، حضرت کہتے ہیں کہ عورت کو خاوند کی اطاعت سے اتنا فائدہ پہنچ سکتا ہے جتنا مرشد کی اطاعت سے بھی نہیں پہنچ سکتا. عورت کو جتنا شوہر کی اطاعت سے فائدہ ہوگا اس سے یہ، اگر وہ اپنے شیخ کی اطاعت کرے، شیخ کی اطاعت سے زیادہ شوہر کی اطاعت سے اس کو فائدہ ہوگا. کیوں؟ کہ شوہر کی اطاعت کا تو حکم اللہ نے دے دیا، سمجھے؟ تو اس کو اس پہ زیادہ، وہ شیخ کی اطاعت کرے گی. بولے میرے شیخ نے وظیفے بتائے. ارے تیرا شیخ بعد میں پہلا شوہر، تیرا پہلا نمبر کا شیخ ہے. اور آپ کو بھی اگر جلدی ترقی چاہیے تو بیوی کو اپنا شیخ بنا لو. ہاں وہ زبردست شیخ بنے گا وہ، اور ہمارا تو فائدہ ہو جائے گا. نہیں بہت جلدی منزلیں طے کرا دے گی اگر، لیکن صبر کرنا پڑے گا، راستہ شارٹ کٹ ہے. اللہ تو فرمایا خاوند کی اطاعت سے زیادہ فائدہ پہنچ سکتا ہے جتنا کہ مرشد کی اطاعت سے بھی نہیں پہنچ سکتا. اس لیے خاوند ہر وقت گھر میں ہوتا ہے، اور خاوند کی کڑوی کسیلی سن لینے سے اس کے نفس کے اوپر زیادہ اثر پڑتا ہے. کیونکہ نفس زیادہ مرے گا نا خاوند کی باتوں کے سنے. شیخ تو کوئی اگر نرم ملا تو زیادہ کڑوی کسیلی سنائے گا بھی نہیں، تو شوہر کی اطاعت سے. اس لیے ہمیشہ یاد رکھے کہ بیوی کے لیے تو سب سے پہلا شیخ اس کا شوہر ہے، اس کے بعد دوسرے نمبر پر جو شیخ ہے. اور اوپر زیادہ اثر پڑتا ہے، اور اس میں میں مرتی ہے، عورت کی میں مرتی ہے. انسان اپنے نفس کو آسانی سے مٹا سکتا ہے. تو جیسے مردوں کے لیے کہا گیا کسی اللہ والے کے سامنے اپنے آپ کو پامال کر دے، اسی طرح عورتوں کو کہا گیا کہ اپنے خاوند کے سامنے اپنے نفس کو مٹا دے. اللہ کتنی بڑی بات بتا دے. اگر ایک بیوی اس بات کو سمجھ لے تو اس کو کوئی وسواس نہیں ہوگی، اور اتنا چین سکون سے زندگی گزارے گی جس کی کو حد. بس وہ خاوند کا کام کیا ہے کہ ان کو تین کام، بنیادی تین چیزیں دے، یاد ہے نا؟ ایک حفاظت، ایک اٹینشن، اور اپریسیشن. بس یہ دے دے، اور بیوی اگر یہ کام کر لے، او ہو ہو اس کا گھر تو ایسا جنت بنے گا کہ بولے کیا پوچھنا. मगर होता क्या है, आज की औरतें तो ये चाहती है कि बस मियां का दिल मुट्ठी में हो, मेरी मुट्ठी में हो। वो कहता है नहीं, मैं अपने मियां की शेख बनूं, वो मेरा शेख कैसे बन सकता है? कि बस मियां का दिल मुट्ठी में हो और जैसे चाहे उसे मैं नचाऊं, तो शेख बनेगी तो नचाएंगे ना, तो वही कहते हैं मैं शेख बनूं। देखा यह गया है कि मर्द खुद सी नेमतों के ज्यादा कदरदान होते हैं अल्लाह की तरफ से, जबकि औरतें हिस्सी नेमतों की ज्यादा कदरदान होती है। हिस्सी नेमत कुदसी नेमत से मुराद मारिफत इलाही है, अल्लाह ताला की पहचान है। तो मर्द लोग मारिफत इलाही की ज्यादा कदरदान होते हैं, और हिस्सी नेमतों में रोटी कपड़ा, यानी यूं समझो हार्डवेयर और सॉफ्टवेयर। मर्द सॉफ्टवेयर को पसंद करता है और औरतें हार्डवेयर को पसंद करती है, समझ गए अभी? क्योंकि मारिफत इलाही यानी अल्लाह तक पहुंचना, तो ये मर्द वो ज्यादा पसंद, और औरतें कहती है कि छोड़ो छोड़ो, मुझे तो रोटी चाहिए, कपड़ा चाहिए, मकान ऐसा हो, उसमें कटन ऐसे हो, उसमें सोफा ऐसा हो, उसमें बेड ऐसा हो, तो वो उनको मिलेगा तो हाँ बोले अब ठीक है। वो ये नहीं कहे कि मेरी नमाज ऐसी हो और मेरा आमाल ऐसे हो, नहीं बोले ये तो हार्डवेयर उनको अच्छा चाहिए। उनकी कदरदान औरतें ज्यादा होती इन चीजों की, इसलिए मर्दों को मिन हैसुल जमात मारिफत इलाही का शौक ज्यादा होता, इसलिए मर्दों को अल्लाह ताला की तरफ नेक बनने का ज्यादा शौक होता है, और औरतों को मिन हैसुल जमात यानी आमतौर पर रोटी कपड़ा मकान और इस तरीके से जाहिरी नेमतों का इंतजार ज्यादा होता है। लेकिन उनको अगर ये रास्ते में आ जाती है तो फिर ये दिले मोहब्बत आहिस्ता आहिस्ता खत्म हो जाती है। तो अब ये तो अभी तक जो बताई है कि चार सिफत जिसके अंदर होगी वो बीवियां नेक होगी, तो ये चार सिफत आ गई। क्या क्या थी भाई? पहली सिफत थी कि दीन के मामले में खाविन की मदद करे। दूसरी सिफत थी कि उसको देखने से दिल खुश हो जाए, यानी अखलाक अच्छे हो। तीसरी सिफत ये थी कि अपने मियां की बात मानकर चलने वाली हो। चौथी सिफत ये थी कि अपनी इज्जत की हिफाजत करती हो घर में जब अकेली हो। ये चार सिफत जिसके, अब वो बीवियों के लिए वो 20 उसूल है इस दिवाजी जिंदगी के, मैरिज वाली जिंदगी के, कि खुशगवार बने, पुरसुकून बने अपनी जिंदगी के लिए। तो नेक बीवी को अपने शोहर के घर में रहते हुए चंद बातों का ख्याल रखना बहुत जरूरी होता है। खाविन को तो 10 बातें बताई थी, खाविन को कितनी बातें बताई थी? 10 बातें बताई थी, मगर बीवी को 20 बताते, ताकि बीवी को काम जरा आसान मिल जाए और सबक याद रखना आसान हो जाए। तो ठीक है, अब वो अपने 20 उसूल, बीवी अपने बातों को लिखे कि हमें 20 बातों का ध्यान रखना है, क्योंकि सारे मर्दों ने शोहरों ने तो अपनी अपनी बातें लिख दी, उनको तो अभी 10 खाली गलतियां बताई है, अभी 10 उसूल और है कि कैसे रहना है उसकी, लेकिन वो मैंने अभी नहीं बताया इसलिए कि टाइम कम है। तो बीवियों को भी कुछ बातें मिल जाए ताकि उनको भी समझ में आए हमें कैसे रहना है। सबसे पहली बात कि घर में औरतें जो खाना बनाती है वो लोगों के जिस्मों में जाता है, और यही उनके जिस्मों की गिजा बनती है। इस खाने के घर के लोगों पर असरात होते हैं, इस खाने के घर के लोगों पर असरात होते हैं। अगर खाने में तहारत का ख्याल न रखे, पाकी का, और पकाते हुए गफलत के साथ पकाए, तो ये खाना उनके जिस्म में जाकर नूर पैदा करने के बजाय जुल्मत पैदा करता है। देखा खाने का कितना असर होता है। तो बीवियां घरों में खाना पकाती है, लेकिन खाने का असर जब जिस्मों में जाता है तो असर होता है। फरमाया जैसे जिक्र फिकर और पाकी के साथ पकाया होगा तो खाने वालों के अंदर वो नूर आएगा, और अगर गफलत से पकाया होगा तो खाने वालों में जुल्मत आएगी। इसीलिए फरमाया बाहर होटलों का खाना मत खाओ, क्योंकि वहां पकाने वाले काफिर होते हैं, गाफिल होते हैं, बेनमाजी होते हैं, इसलिए उनके खाने का असर पड़ता है। और आजकल का सारा रिवाज होटलों में खाना, तो अब उनके अंदर अनवारत आएंगे कैसे? अनवारत नहीं आ सकते। अनवारत लाना हो तो मजबूरी के दर्जे में और बात है, लेकिन हमेशा घर का खाना खाए तो घर का खाना बीवी ने बगैर पाकी के, बगैर जिक्र के बनाया होगा, फिर भी बाहर की होटल से खाना ये अच्छा, क्योंकि इसमें थोड़े बहुत भी अनवारत है और बाहर के खाने में तो कोई नूर ही नहीं। याद रखिए, इसलिए फरमाया गफलत के साथ पकाए तो खाना उनके जिस्म में जाकर नूर पैदा करने के बजाय जुल्मत पैदा करता है। लिहाजा औरतों की पहली जिम्मेदारी यह है कि खाने को जिक्र फिक्र की कैफियत में बनाए, ताकि मर्दों के दिलों पर नेकी के असरात हो और गुनाहों की जुल्मत छट जाए। अब अगर ऐसी बीवी अगर मुराकबा करते हुए वकूफ कल्बी के साथ अगर खाना पकाएगी तो फिर वो खाने का क्या पूछना। अल्लाह अल्हम्दुलिल्लाह, हमने एहतिकाफ में जो खाना खाया है वो ऐसी बीवियों का, ऐसी औरतों का खाना है जो हमेशा जिक्र फिक्र के साथ बनाया, ऐसा है। तो हमें तो एहतिकाफ के अनवारात अलग मिले, रमजान के अनवारात अलग मिले, मजलिस के अनवारात अलग मिले, ऊपर से खाने के भी अनवारात मिले हैं। वाह, क्या अल्लाह ताला ने हम पर एहसान किया है, क्या एहसान किया है, अजीब। वरना खाने क्या भाई, चलो होटल से खाना ला लो, क्या कहते पहले, अभी घर बहुत दूर दूर है, चलो क्या करते, होटल से रोज बांध देंगे, अभी होटल का खाना खाते तो क्या अनवारात आते। अल्लाह ताला ने जिक्र के जिक्र वाला खाना खिलाया है, बहुत बड़ी बात है। चुनांचे नेक बीवियां खाना बनाते हुए अपनी जबान से अल्लाह का जिक्र करती है, अल्लाह का जिक्र करती है। कराची के एक साहब के यहां दावत हुई हजरत की, कहने लगे हजरत आपका खाना बनाते हुए मेरी अहलिया ने 11 मरतबा सूरह यासीन शरीफ पढ़ी है। अल्लाह, देखा भाई, सहाबियात का भी यही तरीका था। सहाबियात भी, चुनाचे एक सहाबिया तन्नूर पर रोटी लगवाने गई, जब रोटियां लग गई तो रोटी की टोकरी उठाकर सर पर रखी और कहने लगी ले बहन मैं चलती हूं, मेरी रोटियां भी पक गई, मेरे 3 पारे भी मुकम्मल हो गए। रोटियां पकाते पकाते 3 पारे पढ़ लिए। आजकल हमारी ये बहनें जो खाना पका कर भेजती है, वो खाना बनाते बनाते जिक्र करते मुराकबत करते हुए भेजती है। अल्लाह, उनका दिल गाफिल नहीं है, और वैसे भी नमाजी तो है ही, घर से खाना आएगा किसी भी बहन का आएगा तो नमाजी तो है ही, और बाहर से आएगा तो नमाजी का होगा, बाहर से आएगा नमाजी का नहीं होगा। तुम देख लेना, जब घर के खाने की मुस्तकिल आदत पड़ी हुई है, फिर कभी एक दिन बाहर का खाना खा लो, आपकी तबीयत के अंदर एक अजीब बेचैनी होगी, देखना, कभी ध्यान रखना, वो हम महसूस नहीं करते हैं। आप अगर गौर करो आज घर को बेचैनी क्यों हो रही है, तो देखना कि आपने कहीं बाहर का खाना खाया होगा, चाहे बैठकर खाया होगा, चाहे बाहर का खाना घर पे लाया लाके खाया होगा, तो बेचैनी होगी, लेकिन गौर न करने की वजह से पता नहीं चलता। इसलिए बाहर के खाने से परहेज करें। तो फरमाया, तो कोई तो सूरह यासीन पढ़ते हुए खाना बनाते, कोई कुरान शरीफ पढ़ते हुए खाना बनाते, कहने लगी ले बहन मैं तो चली, मेरी रोटियां भी पक गई, मेरे 3 पारे भी मुकम्मल हो गए। तो सहाबियात की भी यही आदत थी, नेक बीवियों की भी यही आदत होती है कि खाने के वक्त फकत हाथ नहीं चलाती, बल्कि जबान और दिल को अल्लाह की तरफ मुतवज्जे करके अल्लाह को याद भी करती है, इससे खाने के अंदर नूर आ जाता है, खाने के अंदर नूर आ जाता है। आप इसका तजर्बा करके देख ले कि बच्चों को आप बावजू खाना खिलाए और जिक्र के साथ खाना खिलाए, आपके बच्चों में फरमा बरदारी का जज्बा बढ़ जाएगा। बच्चों में नाफरमानी ज्यादा कहां आती है, जो बच्चे बाहर का वो पैकिंग का फूड जो खिलाते हैं, चाहे चिप्स हो या जैसे भी हो, होता है ना, उसके अंदर ऐसे केमिकल डाले जाते हैं, जो बच्चा नाफरमान हो वो खाने के बाद उसके अंदर नाफरमानी का जज्बा आता है, हम सोच भी नहीं सकते। जो बच्चों को बहुत टेस्टी लगता है ना, वो टेस्टी ऐसे नहीं बनते है, उसमें ऐसे केमिकल डाले गए है जो दिखाने में तो बड़े टेस्ट हो, बच्चा एक मरतबा खाएगा तो मुझे वही चाहिए, लेकिन जब खाने की आदत होती है वो बच्चा नाफरमान बनता है। इसलिए अपने बच्चों को पहले से ही उसको रोकना चाहिए। उसकी अगर आदत पड़ गई तो फिर तुम चाहोगे बच्चे, और घर का बावजू खाना बनाया करे, बच्चे के अंदर फरमाबरदारी का जज्बा आएगा। जी हाँ, तो बच्चों को आप बावजू खाना खिलाए उसके साथ, कि आपके बच्चों में फरमाबरदारी का जज्बा बढ़ जाएगा। खाविन को आप जिक्र के साथ बावजू अच्छा खाना खिलाए तो खाविन के दिल में आपकी मोहब्बत बहुत इजाफा हो जाएगा, बंदे के ऊपर खाने का बहुत असर होता है। तो बीविया एक बात का ध्यान रखे कि आपके शोहर अगर कितने ही नाफरमान है और कितने ही झगड़ालू है, आप खाना पकाते वक्त जिक्र के साथ बावजू होकर अल्लाह की याद के साथ उसको पकाया करे, इंशाल्लाह वो खाना जब शोहर खाएगा तो उसके अंदर फरमाबरदारी आएगी। तो फिक्र करने की जरूरत नहीं है, ये उसूल इख्तियार कर लो। मैंने एक मरतबा वाकया भी आपकी खिदमत में अर्ज किया था कि अमेरिका के एक हमारे मदरसे में एक बच्चा 2 साल के अंदर फकत आखिरी पारा पढ़ सका। अमेरिका में हजरत का एक मदरसा था जिसके हजरत सरपरस्त थे, तो फरमाया वहां एक बच्चा 2 साल तक हिफ्ज में दाखिल हुआ, हिफ्ज कर रहा था, 2 साल तक हिफ्ज किया, फकत एक पारा हिफ्ज किया। अब हिफ्ज क्लास में काम क्या है, रात दिन नहीं पढ़ना, लेकिन उसको हिफ्ज होता ही नहीं था। 2 साल में कितना हिफ्ज किया, एक पारा, आगे चलता ही नहीं था। फरमाए हम बड़े तंग आ गए, हजरत कहते हैं कि हम बड़े तंग आ गए कि आखिर ये क्या है, इस पर उस्ताद मेहनत कर रहा है। फरमाया हम बड़े तंग आ गए, हालांकि वो बच्चा स्कूल में फर्स्ट आता था, स्कूल में फर्स्ट आता था और स्कूल में उसको सदारती अवार्ड के लिए उसका नाम आगे भेज दिया गया था, प्रेसिडेंट अवार्ड, उसका नाम भी आगे भेजा। तो दिल में एक दिन बात आई कि पता नहीं इसको क्या मुसीबत है, ये कुरान मजीद के फैज से महरूम है, इतना होशियार कि स्कूल में फर्स्ट और हिल्स के अंदर लास्ट। हमने उस बच्चे को बुलाया और पूछा कि बताओ कि तुम क्या खाते हो, क्या खाते हो। उस बच्चे ने 8-10 अमेरिकन रेस्टोरेंट के नाम लिए दिए, 8-10 अमेरिकन रेस्टोरेंट के नाम लिए, मैं मैकनाडोल से ये खाता हूं और थिंक से गार्ड और एंस्ट फ्राइड से, ये सब नाम बताए, और ये और पिज्जा हट से ये खाता हूं। ये तो शायद नाम सुनकर भी आपके मुंह में पानी आ रहा होगा, बोले यार कुछ नहीं, चलो खाने को तो नहीं मिलता, कम से कम नाम तो मिल रहा है। बोले बहुत दिनों के बाद ये बातें और नाम सुनने को मिले हैं। तो फरमाया पिज्जा हट से ये खाता हूं और थिंग्स गार्ड और एट्स फ्राइड से, तो खैर जो भी नाम है तो नाम लेना भी नहीं आता, हमें बात समझ आ गई। उसने सारे नाम होटलों के बताए, आज भी जरा माँ बहनों को पूछो तो कौन से, तो सब नाम बता देंगे, बोले ये होटले है, अगर जो खाए थे लेकिन नाम तो याद हो गए, दिल बहुत चाह रहा है, लेकिन आज तो उस पर भी ब्रेक लग गई, बोले यार ये तो कम से कम नाम तो ले सकते थे। तो हमें बात समझ में आ गई कि बाहर की हराम चीजें खाने का असर है, देखा खाने का असर, कि अल्लाह ने कुरान पाक से महरूम कर रखा, अब ऐसी होटलों का खाना खाएगा तो अंदर क्या बनेगा, उसके अखलाक क्या बनेंगे। फरमाया इसका खाने का असर है कि अल्लाह ने कुरान पाक से महरूम कर रखा है। वो बच्चा बेचारा आगे पढ़ता तो पीछे से भूल जाता, पीछे से पढ़ता तो आगे से भूल जाता। उस्ताद भी तंग आ गए, हमने उसके वालिदैन को बुलाकर कहा कि अगर तू इसको बाहर के खाने खिलाने हैं, अगर इसको बाहर के खाने खिलाने हैं तो अपने साथ ले जाए और पढ़ाइए भी खुद, और हमारे पास पढ़ाना है तो अगर तुम्हें बाहर के खाने खिला तो बच्चे को ले जाओ, अब खुद पढ़ाओ तुम, और अगर हमारे पास पढ़ाना है तो वादा करो इसको बाहर का खाना नहीं देंगे, बाहर का खाना नहीं देंगे। उसकी वालिदा मुसलमान है, नेक है, वालिद की हलाल रोजी होती है, उसको घर का खाना क्यों नहीं खिलाते? उन्होंने वादा कर लिया कि ठीक है आज के बाद हम इस बच्चे को बाहर का खाना नहीं खिलाएंगे। अब आगे सुनो, आप हैरान होंगे कि अगले एक साल में उसी बच्चे ने पूरे कुरान मजीद को पूरा नाजरा मुकम्मल कर लिया, एक साल। तो खाने के इंसान के ऊपर इतने असरात होते हैं, बताओ। अब हम समझते हैं कि यार बच्चा कमजोर है, हिफ्ज़ नहीं कर पाता, कई वजूहात होती है, इस सब चीज पर गौर करना पड़ता है। ओ खैर, वक्त अभी खत्म हो गया, अभी तो कुछ भी नहीं हुई बात। तो चलो, ये जो पहली चीज है ना खाने के बारे में, वो तो पूरा कर लेता हूं कि उसके 20 उसूल है, 20 सुनहरी गोल्डन उसूल है, जो औरतें जो बीवियां इसको अगर अपना लेगी तो बहुत अच्छा फायदा होगा। उसमें सबसे पहली चीज चल रही थी खाना। मैंने एक मरतबा एक वाक्य भी आता, ये तो हो गया कि हमारे मशाइक ने फरमाया कि दो चीजें जो तसव्वुफ की जान है, दो चीजें जो तसव्वुफ की जान है, रिज़्क हलाल और सिद्क मकाल, यानी खाए तो हलाल रिज़्क खाए और अगर बोले तो सच बोले। और आज हमारा बोलने में भी बात बातों में झूठ होता है, ऐसा झूठ होता है कि हम उस झूठ को भी झूठ नहीं समझ रहे। जैसे हमने किसी को फोन से बात की कि ठीक है मैं आपको एक मिनट के बाद फोन करता हूं, बोला कि नहीं बोला, और जो मशगूल हो गया तो एक घंटे के बाद भी नहीं किया। तो अब ये जो तुमने एक मिनट के बाद बोला ना, ये झूठ हो गया। या तो उसको बोलो मैं 5-10 मिनट में अपने काम में मशगूल हूं, मैं इंशाल्लाह फोन करता हूं, अगर मैं भूल गया तो आप मुझे दोबारा करना। तो अब इसको कहते हैं कि आदमी ने सही बात की, आप कुछ बोलो मैं अभी एक मिनट में आता हूं, और वो आएगा एक घंटे के बाद, तो क्या हुआ? तो हम ऐसा बोलते हैं कि नहीं बोलते, तो रात दिन झूठ हो जाता है। तो हमें ये भी सही करना है कि हम इसको समझते ही नहीं कि उसमें क्या हो गया, क्या हो गया? सामने वाले का दिल दुखा, उसको परेशानी हुई, उसको तुमने तकलीफ पहुंचाई। जैसे एक साहब ने मुझे कहा कि मुझे तुमसे मिलना है, मैंने कहा ठीक है, टाइम तय हो गया भाई, 12 बजे से जोहर तक मेरे पास टाइम है, आप उसमें मिलो। अब दूसरे दिन जब वो टाइम आया, मैं 12 बजे कोई काम नहीं लिया, दिमाग में ये है कि वो आदमी आएगा, वो आया ही नहीं। अब तकलीफ हुई कि नहीं? तो ये ईसाई मुस्लिम हुई। अब उनकी आदत क्या होती है कि भाई तो गए तो क्या है, नहीं गए तो क्या है, कोई बात नहीं। भाई हमारी आदत है कि हमने शरीयत चलानी है, किसी को वादा दिया तो फारिग होकर बैठे। ऐसा नहीं कि वादा दिया है मैं दूसरे काम में मिलूं, भाई तुम कल आना, उसको कल का नहीं कह सकते, वादा दिया है तो वादा पूरा करो। तो आज कल हमारे से ऐसा झूठ निकलता है। तो फरमाया तो खाओ तो हलाल रोजी और बोलो तो सच। जिस बंदे में ये दो बातें आ गई उसको गोया दो पर लग गए। इन दो परों के जरिए अल्लाह ताला के कुर्ब का आसानी से हासिल कर सकता है। देखा ये झूठ कितना होता है, वहां आम रिवाज बन गया, यानी ये तो वो एक फैशन बन गई है कि बोलने की स्टाइल होती है। अरे बोलने की स्टाइल, तुम शरीयत को भी भूल गए। तो फरमाया इसलिए बच्चों को जो खाना खिलाए वो ऐसा ना हो कि उस पर मशकूक असरात हो। औरतों को बर्तनों को धोने धुलवाने में पाकी नापाकी का ख्याल नहीं होता है, कई मर्तबा सुस्ती कर जाती, खाना बनाती है तो साथ गाने लगे होते हैं, म्यूजिक लगा होता है और खाना बन रहा होता है, खाने बना रही होती है और पता नहीं क्या क्या सुन रही होती है। अब सोचिए इस खाने में बरकत के बजाय जुल्मत आएगी तो फिर इसका असर आप खुद ही भुगतना पड़ेगा। मियां बेदीन बना तो मुसीबत आपकी, मियां बेदीन बना तो मुसीबत आपकी, औलाद बेदीन बनी तो मुसीबत आपकी। तो जब दोनों तरफ से मुसीबत आप ही के सर आनी है तो क्यों ना आप उनको खाना ही वो खिलाए जिसकी वजह से उनके दिल में नेकी का शौक आ जाए। तो देखो ये कितना बेहतरीन इलाज है, लेकिन आजकल क्या करें, वो तावीज वाला इलाज लेने जाएंगे। बोले जा तावीज दो, क्या हुआ? बोले यार शौहर से बहुत परेशान हूं, बेटा बात नहीं मानता। तो वो तावीज का तो याद रहता है भाई, खुद घर में तावीज बता दिया कि खाना जिक्र फिक्र के साथ बनाओ तो खुद ब खुद औलाद और शौहर पर असर पड़ेगा, कितना बेहतरीन। लेकिन नहीं, वो बोला लंबा रास्ता पकड़ते, शॉर्टकट रास्ता। तो जब आप दोनों तरफ से मुसीबत आनी है तो नेकी का शौक आ जाएगा। एक नुक्ता और जहन में रखिए कि जब भी आप खाना बनाने लगे तो खाने में मेहमान की नियत भी जरूर कर लिया करें कि मैं घर वालों का भी खाना बना रही हूं और मैं एक आध मेहमान के लिए या दो मेहमानों के लिए भी नियत कर रही हूं। अगर मेहमान आ जाए तो मेरा खाना इतना हो कि मैं मेहमान को भी पेश कर सकूं। भले कोई मेहमान ना आए, रोजाना खाने में मेहमान की नियत करने से अल्लाह ताला उतने मेहमानों को खाना खिलाने का अजर आपके नामा आमाल में लिख देते। कितनी बड़ी बात हो गई। तो मुफ्त का सवाब मिल रहा है, नियत कर लो खाना बनाते वक्त मेहमानों की नियत। मेहमान आ गया तो अल्हम्दुलिल्लाह, ना आया तो खुद खा गए और सवाब भी मेहमान को खिलाने का मिल गया। दिन कितना आसान है। बस ये एक उसूल था कि खाना कैसे बनाना और खाने के क्या असरात होते हैं। ये एक उसूल था कि माँ बहने जब खाना बनाए तो घर में म्यूजिक चालू करके नहीं, घर में कुरान सुनते हुए बनाए, जिक्र करते हुए बनाए, अच्छे गुमान के साथ बनाए, तवज्जो देते हुए बनाए, तो इंशाअल्लाह वही खाना तावीज का असर करेगा, वही खाना उनकी नाफरमानी को दूर करेगा और जो नियत करोगे अल्लाह ताला वही उनके दिलों में डाल देगा इंशाअल्लाह। उम्मीद है अब दूसरा कल बताएंगे, ठीक है? ये उसूल है, बहुत फायदा, अल्लाह करे कि हमें वक्त मिले और तीन दिन में बात पूरी हो। अल्लाह अकबर कबीरा जी, थोड़ी देर मुराकबा कर ले। الہ الا اللہ اللہم صلی علی سیدنا محمد وعلی آل سیدنا محمد ربنا آتنا فی الدنیا حسنة وفی الآخرة حسنة وقنا عذاب النار اللہم الف بین قلوبنا اللہم الف بین قلوبنا واصلح ذات بیننا واهدنا سبل السلام ونجنا من الظلمات الى النور وجنبنا الفواحش ما ظهر منها وما بطن وبارك لنا في اسماعنا وابصارنا وازواجنا وذرياتنا وتب علينا انك انت التواب الرحيم ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم وصلى الله تعالى على خير خلقه محمد وعلى اله واصحابه اجمعين برحمتك يا ارحم الراحمين.